أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث معرفت شناسی کے درس میں شروع ہوئی تھی. پہلا درس ہے معرفت شناسی کا، لیکن کتاب کے مطابق یہ 11th درس ہے. جیسا کہ آپ کو پہلے بھی عرض کیا کہ پہلا درس جو معرفت شناسی کا ہے وہ مقدماتی درس ہے. اس میں دو اہم نکات کی طرف اشارہ ہوا ہے پچھلے درسوں میں. ایک یہ تھا کہ معرفت شناسی علم جو ہے اس کی کیا اہمیت ہے، اور دوسرا یہ کہ معرفت شناسی کا تاریخچہ کیا ہے، یہ بحث کب سے شروع ہوئی. تو کل آپ کی خدمت میں بیان کیا تھا کہ یہ الگ علم کے عنوان سے یہ تقریباً ڈیکارٹ کے زمانے سے شروع ہوئی ہے، اور صحیح سسٹمیٹک اور منظم جس فلاسفر نے اس کو بیان کیا ہے وہ لیبنیز ہے. تو بہرحال یہاں سے یہ سلسلہ جو ہے وہ ایک علم کا شروع ہوا معرفت شناسی کے نام سے، اور پھر اس کے بعد مختلف فلاسفرز آئے اور انہوں نے اس کو تکامل دیا، مزید بہتر بنایا، مزید ابحاث کا اضافہ کیا، اور مختصر جو آپ کی خدمت میں اشارہ ہوا تھا. اس کے بعد ہم وارد ہوئے تھے کہ معرفت شناسی کا فلسفہ اسلامی کے اندر کیا تاریخچہ ہے. تو عرض کیا تھا کہ فلسفہ اسلامی اگرچہ اس کے سامنے مختلف بحران آتے رہے ہیں، اس کی مختلف مخالفتیں ہوتی رہی ہیں، لیکن فلسفہ اسلامی نے ہمیشہ اصالت عقل کا دفاع کیا ہے. یعنی اپنا موقف جو ہے وہ قائم رکھا اس بات پر کہ جو مسائل میٹافیزک سے مربوط ہیں اس کے اندر جو روش اپنا سکتے ہیں آپ، وہ فقط اور فقط عقل کی ہے، اس کے علاوہ کوئی اور گنجائش موجود نہیں ہے. اس تاکید کے باوجود کیا ہے، فلسفہ اسلامی نے کبھی بھی نہ تو حس کی اہمیت کو کم رنگ کیا ہے، اور نہ ہی نیچرل سائنسز کے اندر تجربی روش کا انکار کیا ہے. یعنی آپ دیکھیں غربی فلسفہ اگر حس کی اہمیت کا قائل ہو رہا ہے تو عقل کا انکار کر رہا ہے، اور اگر عقل کو اہمیت دے رہا ہے تو حس کے اندر اس کو کم رنگ کر رہا ہے، اس کو اہمیت نہیں دے رہا. لیکن فلسفہ اسلامی کے اندر ایسا نہیں ہے. فلسفہ اسلامی چونکہ دقت کے ساتھ مسائل کی تحقیق کرتا ہے اور اس کو ان کے قلمرو، دائرہ کار اور میدانوں کا صحیح طریقے سے اندازہ ہے اور تفکیک ہے، جدائی اس کے سامنے موجود ہے کہ عقل کہاں کارآمد ہے، حس کا میدان کہاں ہے، روش عقلی سے کہاں استفادہ کرنا ہے، روش تجربی سے کہاں استفادہ کرنا ہے. تو لہذا فلسفہ اسلامی جو ہے جب وہ عقل کی اصالت، عقل کی جو ہے وہ اہمیت کے اوپر تاکید کر رہا ہے، وہاں پر وہ نہ تو حس کا انکار کر رہا ہے نہ ہی روش تجربی کو کم رنگ کر رہا ہے کسی بھی طریقے سے. اور فرمایا کہ بنیادی ترین دو اعتراض جو ہیں وہ فلسفہ اسلامی کے رہے ہیں اوپر. ایک تھا بعض علماء کی طرف سے کہ وہ کہتے تھے کہ فلسفے سے دین کے عقائد، اعتقادات جو ہیں وہ کم رنگ ہو جاتے ہیں، لہذا مخالفت کرتے تھے. اور دوسرا عرفان تھا، کہ دونوں کا مختصر جواب بھی آپ کی خدمت میں بیان کر دیا تھا. اس کے بعد جو ہے وہ ہم اصل بحث کی طرف جو ہے وہ پلٹ کر آئے کہ ہم نے دیکھا کہ اگر آپ فلسفہ اسلامی کی تاریخ کا مطالعہ کریں تو آپ کو فلسفہ اسلامی تمام اعتراضات کے سامنے، تمام بحرانوں کے مقابلے میں مضبوط اور قوی نظر آتا ہے. تو لہٰذا اس نے عقل کے اوپر جو ہے وہ جو موقف اختیار کیا تھا وہ موقف اس پر ڈٹا رہا. کیوں ڈٹا رہا؟ چونکہ دلائل تھے، کیونکہ مستحکم براہین تھے ان کے پاس، تو لہٰذا عقل کی موقعیت ان کے سامنے متزلزل نہیں ہوئی ہے. تو لہٰذا ان کو منظم طور پر معرفت شناسی کے مسائل کو الگ علم میں بیان کرنے کی بھی ضرورت درپیش نہیں آئی، چونکہ اس قسم کے کوئی چیلنج اتنے زیادہ نہیں تھے کہ ان تمام مسائل کو الگ سے بحث کیا جائے. ہاں، جو چیلنج تھے ان کو انہی ابحاث کے ضمن میں بیان کر دیا گیا. مثال کے طور پہ جب فلسفے کا آغاز کرتے ہیں تو وہاں پہلی بحث یہ ہوتی ہے کہ آیا اگر فلسفے کا موضوع جو ہے وہ واقعیت ہے، موجود بما ہوا موجود ہے، تو صوفسطائیوں کو وہاں جواب دے دیا جاتا ہے، چونکہ ظاہری بات ہے فلسفے کا آغاز ہی تب ہوگا جب آپ سفسطے کا رد کریں گے. آپ صوفسطائیوں کے تمام اعتراضاتوں کو جواب دے دیتے ہیں. صوفسطائی کن کن دلائل کی بنیاد پر واقعیت کا انکار کر رہے تھے، آپ ان دلائل کو رد کریں گے. تو یہ جو بحث ہوگی یہ وہ معرفت شناسی والی بحث ہوگی. اگر وہ عقل کی وقعت اور اہمیت کو کم رنگ کر رہے ہیں، آپ وہاں پر اس کی اہمیت پر دلائل لے کر آئیں گے. اگر وہ حس کی خطا کو دلیل بناتے ہیں کہ حس جو ہے وہ درست نہیں ہے، اس کے ساتھ ہم واقع تک نہیں پہنچ سکتے، تو آپ حس کی افادیت کے اوپر دلائل لے کر آئیں گے. تو یہ جو حس کی افادیت پر اور عقل کی افادیت اور اہمیت پر جو دلائل لے کر آ رہے ہیں، یہ معرفت شناسی کی بحث ہے کہ آہستہ آہستہ انشاءاللہ ان بحثوں میں وارد بھی ہوں گے. تو لہٰذا اس اعتبار سے بھی معرفت شناسی کی بحث ہوتی رہی. اور پھر کیا ہے، بعض اوقات جو ہے وہ علم کی اقسام اور اس کے احکام کو بیان کیا جاتا رہا فلسفہ اسلامی کے اندر، مختلف ابواب میں بیان کرتے رہے. مثلا آپ دیکھیں کہ کہیں پر آپ کو بحث جو ہے وہ نفس الامر کے بارے میں ملے گی فلسفہ اسلامی کے اندر. مثلا آپ بدایہ اور نہایہ اگر مطالعہ کریں جا کر، تو آپ کو اس کے اندر نفس الامر کی بحث ملے گی. اس کے علاوہ بھی اگر آپ ابن سینا کی کتابوں کی طرف چلے جائیں یا مثلا اسفار میں مطالعہ کریں جا کے، تو نفس الامر کی بحث ملتی ہے. تو نفس الامر کیا ہے؟ نفس الامر کے اندر جا کر بحث ہوتی ہے کہ جو ہمارے پاس قضایا موجود ہیں مختلف قسم کے، ان کے سچے ہونے کا ملاق کیا ہے. تو کہا جاتا ہے کہ وہ قضیہ سچا ہے کہ جو نفس الامر کے مطابق ہو. تو لہذا یہ جو نفس الامر کی بحث ہے، یہ کیا ہے؟ معرفت شناسی کی بحث ہے. آج جب یہ علم جدا ہو گیا تو اب یہ باقاعدہ معرفت شناسی میں بحث ہوتی ہے، بحث ہوتا ہے یہ موضوع جو ہے. بس نفس الامر والی بحث آپ کو فلسفے میں ملتی ہے، وہ معرفت شناسی سے مربوط ہے. اسی طریقے سے آپ کو وجود ذہنی کی بحث ملتی ہے. وجود ذہنی کی جو بحث ہے وہ بھی علم کے ساتھ مربوط ہے. درست ہے کہ وجود ذہنی آیا ہے یا نہیں ہے؟ اگر ہے تو اس کا واقع سے کاشف ہونا کس حیثیت سے ہے؟ اس کے اندر تفصیل سے فلاسفہ اسلامی نے بحث کی ہے. تو لہٰذا یہ کیا ہے؟ یہ علم معرفت شناسی کے ساتھ مربوط ہے بحث جو ہے وہ. عقل و عاقل و معقول، یہ نظریہ کہ جو ملا صدرہ نے پیش کیا، اتحاد عقل و عاقل و معقول کے، انشاءاللہ جب فلسفے کی بحث میں وارد ہوں گے تو تفصیل سے اس کے بارے میں بحث آئے گی. تو یہ بحث بھی جو ہے وہ علم کے ساتھ مربوط ہے. اور علم کی بحث جو وہ معرفت شناسی کی بحث ہے، تو لہٰذا یہ معرفت شناسی کی بحث شمار ہوتی ہے. اسی طریقے سے فلسفہ اسلامی میں معقولات ثانیہ کے بارے میں بحث ہوئی ہے. معقولات ثانیہ کی جو بحث ہے وہ معرفت شناسی کی بحث ہے. آج جب معرفت شناسی مکمل طور پہ الگ علم بن کر ابھرا ہے اور الگ کتابیں لکھی جا رہی ہیں، تو معرفت شناسی کے اندر جو معقولات ثانیہ کی بحث آتی ہے. اور جب یہ الگ نہیں ہوا تھا تو یہ فلسفہ کے اندر بحث ہوتی تھی کہ معقولات ثانیہ سے کیا مراد ہے، اس کی حقیقت کیا ہے اور اس کی اہمیت کیا ہے. اسی طریقے سے فلسفے کے اندر جب مقولات کی بحث ہوتی تھی تو اس میں ایک مقولہ کیف سے بحث ہوتی تھی، اور وہاں پر جا کر کیف نفسانی کے اندر علم کی بحث ہوتی ہے کہ حقیقت علم کیا ہے. تو وہاں جا کر ثابت کرتے تھے فلاسفہ اسلامی کہ علم جو ہے وہ کیف نفسانی میں سے ہے. تو آپ دیکھیں یہاں پر کیا ہے، حقیقت علم کے بارے میں بحث ہو رہی ہے. اور حقیقت علم کے بارے میں بحث کرنا کس علم کا کام ہے؟ معرفت شناسی کا کام ہے. اسی طریقے سے आपको माहियत की बहस में एक बहस मिलती है जहां पर हमले अव्वली और हमले जाती की वजाहत की जाती है। तो आप देखें यह भी इल्म के साथ मरबूत है बहस। तो अर्ज करने का मकसद यह है कि फलासफा इस्लामी मारिफत शनासी के मसाइल से गाफिल नहीं थे, जहां जहां उनको जरूरत का एहसास हुआ बहस करने का वो बहसें की उन्होंने। फकत ये कि ऐसी कोई फुर्सत सामने नहीं आई है, ऐसा कोई चैलेंज सामने नहीं आया कि जिसकी बुनियाद पर फलसफा इस्लामी जो है वो मारिफत शनासी को एक अलग इल्म के तौर पर जो है वो तदवीन कर दे और फिर उसके अंदर मारिफत शनासी की बहसों को मुनज्जम बयान कर दे। ये काम जो है वो नहीं हुआ था। मसलन एक और बहस के जो आपको मिलेगी फलसफे में, खुद नफ्स के बारे में, कि जब इल्म नफ्स के अंदर नफ्स के बारे में बहस होती है तो जब कुवाए नफ्स के बारे में, जो कुव्वतें हैं, जो कुवा हैं नफ्स की, उसके बारे में जब बहस होती है तो वहां पर भी ऐसी बहसें मौजूद हैं कि जो इल्म के साथ मरबूत हैं। तो ये तकरीबन बहुत सारे मवारिद बनते हैं कि अलग अलग बाब के अंदर ये मसाइल फैले हुए फलसफा इस्लामी में मौजूद हैं लेकिन अलग इल्म के तौर पर जो है वो मुतारफ नहीं हुआ अभी तक। तो ये पस मालूम हुआ कि फलसफा इस्लामी इब्तिदा से लेकर काफी अरसे तक जो है ये इसके अंदर मारिफत शनासी की बहस जो है वो अलग इल्म के उन्वान से मुतारफ नहीं था। लेकिन सिलसिला आता है कहां पर? हमारे इस मुआसिर जमाने तक, यानी 20वीं सदी के अंदर, जब फलासफा इस्लामी का आप यूं कह लें कि इर्तिबात बरकरार होने लगा, टेक्नोलॉजी ने इजाफा यानी तरक्की की और एक रद्दोबदल होने लगा अफकार का, एक दूसरे से इत्तलाआत आने लगी, किताबों के तर्जमे होने लगे दूसरी मुल्कों की और दूसरी फरहंगों और सकाफतों की, किताबों को तर्जमा करके मुतारफ कराने जब शुरू हुए, तो वहां पर जब ईरान के अंदर फलसफा गर्ब का तर्जमा होना शुरू हुआ तो उस फलसफा गर्ब के तर्जमे के नतीजे में, और फिर ईरान के बाद जो यूनिवर्सिटी के प्रोफेसर्स थे वो वेस्ट के अंदर गए, वहाँ उन्होंने तालीम हासिल की यूनिवर्सिटियों में और उनसे मुतासिर हुए, और जब वापस आकर तो इन जो वेस्ट की बहसें थी उनको यहाँ मुतारफ करवाना शुरू कर दिया, तो आहिस्ता आहिस्ता महसूस ये होने लगा कि जवानों के अंदर क्या है क्या अक्ल की अहमियत को कमरंग करना शुरू कर दिया गया। ये जब एहसास हुआ फलासफर को, जो कि इस्लामी फलसफे के माहरीन थे, जैसा कि अल्लामा तबातबाई हैं, जैसा कि शहीद मुताहरी रहमतुल्लाह अलैह हैं, इन्होंने जब इस बात का एहसास किया कि जो वेस्ट के अंदर जो बहसें अक्ल की मौकियत को मुतजलजल करने वाली थी और उन्होंने कर भी दिया, उन बहसों को यहां पर तर्जमा करके जवानों के सामने पेश किया जा रहा है और जवान जो हैं वो उन इतराजात में मुबतला हो रहे हैं, उनके जहन में सवाल उठ रहे हैं, और जाहिर बात है जब अक्ल की मौकियत मुतजलजल हो जाए, अक्ल की अहमियत कम रंग होना शुरू हो जाए, मेटाफिजिकी मसाइल जो हैं उनकी अहमियत कम रंग हो जाएगी, और जब मेटाफिजिक के मसाइल जो है कम रंग हो जाएंगे तो आप कभी भी उनके साथ जो है वो दीन की बात नहीं कर सकते, खुदा की बात नहीं कर सकते। तो लिहाजा ये जब उन्होंने खतर एहसास किया कि ये सिलसिला अभी शुरू होने लगा है तो हमें मुदवन तौर पर मारिफत शनासी की जो बहस है वो नजर आती है अल्लामा तबातबाई की किताब में, कि जो उन्होंने लिखी है उसूल फलसफा व रविश रियलिज्म के नाम से। तो चूंकि उनके मद्देनजर जो मकतबा फिक्र था वो मार्क्सिज्म था, यानी उस जमाने में, यानी इनकलाब इस्लामी से पहले मार्क्सिज्म जो है वो अपनी औज पर मौजूद था ईरान के अंदर, तो लिहाजा जो फ़लसफ़ा इस्लामी के माहरीन थे उन्होंने अपना वजीफा समझा कि मार्क्सिज्म के जो आकर दीन की बुनियादों को खोखला करने की कोशिश कर रहा है, जवानों को मुनहरिफ करने की कोशिश कर रहा है, तो इन्होंने आकर उनके फलसफी बुनियादों को छेड़ना शुरू किया और उसको रद्द करना शुरू किया। तो जाहिर सी बात है, क्या है मार्क्सिज्म जो है फलसफी एतबार पर किस मकतब के बेस पर खड़ा है? डायलेक्टिक मटेरियलिज्म। और उसके अंदर जो बुनियादी तरीन किरदार अदा करती है वो फकत हिस है, अकल की अहमियत उस माना में वो कायल ही नहीं है जिस माना में फलसफा इस्लामी कायल है और मेटाफिजिक के मसाइल में अकल की अहमियत पाई जाती है। तो लिहाजा ये चूंकि एक चैलेंज के तौर पे उभरा था उस जमाने में, तो जनाब आयतुल्ला और अल्लामा मोहम्मद हुसैन तबातबाई रहमतुल्ला अलैह ने एक किताब तदवीन फरमाई, उसूल फलसफा व रविश रियलिज्म। तो उसके पहले जो अबवाब हैं जिनको उन्होंने मकाले का नाम दिया है, पहले 6 मकाले मारिफत शनासी से मरबूत हैं और उसके अंदर उन्होंने तथबीकी बहस की है कि गर्ब यह कहता है हमारा मौकफ यह है, गर्ब यह कहता है हमारा मौकफ यह है, और इंतहाई बेहतरीन किताबों में से है। और यह पहली किताब थी कि जहां पर फलसफा इस्लामी और फलसफा गर्ब का आपस में तकाबुली जायजा लिया गया। और ये किताब पढ़ने से तालिबे इल्म को वाकअन एहसास होता है कि फलसफा इस्लामी कितना कवी है फलसफा गर्ब के मुकाबले में। मगरिब फलासफर के पास चूंकि वसाइल मौजूद हैं, मीडिया उनके पास मौजूद है, सिस्टम उनके हाथ में है, तो लिहाजा वो छाए हुए हैं, वो पढ़ जो भी जवान है वो उन्हीं के फलसफे की बुनियाद को पढ़ता है या जो भी उलूम पढ़ते हैं वो उन्हीं के फलसफे की बुनियाद पर बने गए हैं, तो लिहाजा उन्हीं की नजरियात को पढ़ाया जाता है। तो हमारा जवान ये तसव्वुर करता है कि फलसफा है ही फकत फलसफा गर्ब है, इस्लाम के पास फलसफा है ही नहीं है। और आप देख लें जाके यूनिवर्सिटी के कोर्सेज के अंदर कितना फलसफा इस्लामी पढ़ाया जाता है और कितना गहराई के अंदर जाके फलसफा इस्लामी पढ़ाया जाता है। आपको ऐसा एहसास होगा जैसे एक मुख्तसर से जैसे तारुफ करवाया जाता है, वो तारुफ की हद तक उन्होंने अभास रखी हुई है, और ज्यादा जोर क्या होता है वो मगरबी फलासफर के ऊपर होता है। और अगर फलसफा इस्लामी पे भी गुफ्तगू करेंगे तो ज्यादा से ज्यादा भी अगर वो फलासफर इस्लामी को मुतारफ करवाना शुरू करें तो ख्वाजा नसीरुद्दीन तूसी तक आएंगे। इससे आगे उनकी किताबों के सरफसलें जाकर देख लें, आपको मिलेंगे ही नहीं। इस्लामी फलासफर कितने ज्यादा आए और कितनी अहम तरीन किताबें लिखी, कितने अहम नजरियात उन्होंने तौलीद किए, उनका कोई नामो निशान ही नहीं मिलता हमें, कम अज कम अपनी उर्दू जबान के अंदर हमें नहीं मिलता। तो लिहाजा सबसे पहला काम जो मारिफत शनासी का एक अलग इल्म के तौर पर मुतारफ करवाया वो है उसूल फलसफा व रविश रियलिज्म के अंदर, कि जिसको लिखा गया किस वजह से कि मार्क्सिज्म को रद्द किया जाए। लेकिन वो फकत मार्क्सिज्म का रद्द नहीं है बल्कि तमाम फलसफा गर्ब के जो अकल की इफादियत का कायल नहीं है उसका रद्द मौजूद है वहां पर। आपको अहम तरीन नजरियात, अहम तरीन फलासफर मगरिब जमीन के जो हैं उसमें पढ़ने को मिलेंगे, और बहुत जबरदस्त तालिब इल्म को जो है वो एक सलाहियत नसीब होती है इस किताब को पढ़ने के बाद के जो बाकी किताबों के अंदर नहीं पाई जाती। उसके बाद हमें अरब दुनिया के अंदर एक और शख्सियत मिलती है कि जिसने उसूल फलसफा व रविश रियलिज्म की तकलीद करते हुए या उनके काम को सराहते हुए क्या है एक किताब तदवीन की कि जिसमें मारिफत शनासी को एक अलग इल्म के तौर पर जो है वो मुदवन किया। वो कौन सी एक किताब? फलसफातुना, जनाब शहीद मोहम्मद बाकिर सदर की रहमतुल्ला अलैह। इन्होंने क्योंकि मार्क्सिज्म उस वक्त पूरी दुनिया पे छा रहा था, अगर आप उस दौर के उस जमाने की हालात का अगर मुतालआ करना चाहें तो आप देखेंगे जाके कि मार्क्सिज्म एक दफा पूरी उसने तकरीबन आप कह सकते हैं कि बहुत सारे मुल्कों को अपनी लपेट में लिया हुआ था। तो इराक भी जो है वो मार्क्सिज्म के गलबे में था, वो गालिब आया हुआ था। बहुत सारे दानिश्वर जो थे वो मार्क्सिज्म की हिमायत कर रहे थे, उसके अफकार को तरवीज कर रहे थे, जवानों के अंदर भी, यूनिवर्सिटियों के अंदर भी। इस तरीके से तो शहीद सर रहमतुल्लाह अलैह ने वहां अपना वजीफा समझा कि ये मकतब जो है ना, इसकी फलसफी बुनियादें मजबूत है ना, इसकी दूसरी फलसफे के बाद बनने वाली जो है बुनियादें मजबूत हैं, और ये इंसान को फकत हिसगिराई की तरफ लेकर जा रहा है, इंसान को फकत मादियत की तरफ लेकर जा रहा है, और ये खतरनाक है। तो लिहाजा किताब फलसफातुना को तदवीन किया है, और उसके अंदर जो एक चैप्टर मुकदमा है, दूसरा जो चैप्टर उन्होंने लिखा वो नजरियतुल मारिफा के उनवान से लिखा। बस एक किताब जो हमारे पास आती है मारिफत शनासी की, जिसमें बहस मौजूद है, वो फलसफातुना है। और तीसरी किताब के जिसके अंदर जो है वो मारिफत शनासी को एक अलग बाब के अंदर जिक्र किया गया और उसके बुनियादी तरीन मसाइल को डिस्कस किया गया, वो यही हमारे हमारी किताब है जिसको हम इस वक्त तदरीसन पढ़ रहे हैं, वो आमोजिश फलसफा आयतुल्ला मिसबा हाफजाहुल्ला की। इन्होंने मारिफत शनासी की बहस को तदरीसी तौर पर पहली दफा इसको ऐड किया है इसमें। मतलब उसूल फलसफा और रविशर इल्म तदरीस नहीं होती, मुतालाती किताब के तौर पर जो है वो मुतारफ रही हो जाए, अगरचे उसके अंदर मतालिब इतने सख्त हैं कि मुताले से मतलब हल होने वाला नहीं है। तदरीस चाहिए उसूल फलसफा और रविशर इल्म को पढ़ने के लिए। और ताकीद करता हूं मैं तमाम उन तुल्लाब के लिए जो शगफ रखते हैं इन सारी बहसों के अंदर, कि उसूल फलसफा व रविशर इल्म को अपनी जिंदगी के अंदर जो है वो अहमियत दें, उसको औलवियत और अपनी प्योरिटी के अंदर रखें। जहां मुश्किल है उस्ताद से इस्तेफादा करें, उसका मुताला करें, आपको एहसास होगा कि कितनी अहम तरीन किताब है वो। लेकिन अगर आप तदरीसी तौर पे देखना चाहें तो आपको आमोजिश फलसफा किताब मिलती है कि जिसको बाकायदा निसाबी तौर पे लिखा गया है और उसके अंदर मारिफत शनासी के बाब को दाखिल किया गया है, जो कि हम इस वक्त पढ़ रहे हैं आकर। इसके बाद फिर क्या है, ये इल्म जो है वो अच्छे तरीके से मुतारिफ हो गया और नौजवान मुहक्किकीन जो फलासफर थे और इसके अलावा तमाम जो फलासफा इस्लामी के माहरीन थे, उन्होंने फिर आहिस्ता आहिस्ता मारिफत शनासी को अलग इल्म के तौर पर जो है वो लिखना शुरू किया, किताबें लिखी उसके अंदर। और आज आप देखते हैं कि इला माशाल्लाह बहुत ज्यादा किताबें खुद मारिफत शनासी के ऊपर लिखी जा चुकी हैं और लिखी जा रही हैं, आर्टिकल्स भी बेतहाशा हैं, किताबें भी बेतहाशा हैं, तो उसके अंदर आपको ये तमाम मतालिब मिल जाएंगे। तो ये तो था तारीखचा मारिफत शनासी के हवाले से, कि जो यहाँ पर आयतुल्ला मिसबा हाफ़िज़हुल्लाह ने अगरचे जिस तरीके से मैंने बयान किया है, इन्होंने नहीं बयान किया, लेकिन चूंकि ज़रूरत थी कि इस तरीके से इस बहस को बयान किया जाए तो आपकी खिदमत में बयान किया है। अभी हम आते हैं थोड़ा मारिफत शनासी को देखें कि आया इल्म कलाम जो हमारे पास मौजूद था उसमें भी ये बहसें मारिफत शनासी की होती रही हैं या नहीं। तो हम जाकर इल्म कलाम की जब किताबों का मुताला करते हैं तो हमें मिलता है कि बहुत सारी किताबें कलाम की हैं कि जिसमें मारिफत शनासी की बहसें मौजूद हैं। मसलन काजी अबू बकर बाकलानी के अहले सुन्नत के आलम दीन हैं, उन्होंने अपनी किताब तमहीदुल अवाइल व तलखीसुद दलाइल के अंदर जो है वो इल्म के बारे में बहस की है, इल्म अकसाम इल्म अहकाम इल्म ये बहस की। और फिर एक बहस जो इस किताब के अंदर मौजूद है, खुद दलील और इस्तदलाल की कितनी अकसाम हैं उसके बारे में बहस मौजूद है। तो लिहाजा ये तमाम बहसें क्या हैं, मारिफत शनासी से रिलेटेड हैं, क्योंकि मारिफत शनासी की एक बहस जो है वो इल्म की अकसाम और उसके अहकाम बयान करना है। इसी तरीके से जब हम काजी अब्दुल जब्बार मुअतज़ली की किताब का मुताला करते हैं, कि जो उसकी बुनियादी तरीन किताब है शरहुल उसूलिल खमसा, तो इसके अंदर भी हमें मिलता है कि इसने नज़र व फिक्र के बारे में बहस की है, इल्म अकसाम इल्म अहकाम इल्म के बारे में बहस की है। तो ये भी तकरीबन वो मारिफत शनासी के ही मसाइल के साथ मुर्तबित है। तो इमामुल हरमैन जुआइनी जो है अपनी किताब अल इरशाद के अंदर जो है इस बहस को नज़र और इल्म के बारे में बहस करते हैं। अल अकायदुन नसफिया के जो मातुरीदी मकतब की एक अहम तरीन किताब है कि जिसको तदरीसन पढ़ते हैं, इसके अंदर जो है सूफिस्ताइयों के अकीदे के रद्द में बहसें मौजूद हैं, कि जिसके अंदर फिर ये आकर वाकईयत खारजी वाकईयत ऐनी की शनाख्त के रास्तों और वसाइल के ऊपर बहस करता है। तो ये मारिफत शनासी की बहस है। اسی طریقے سے جب سعد الدین تفتازانی آ کر شرح العقائد النصفیہ لکھتے ہیں تو اس قسم کی بحثوں کو وہاں پر مزید بیان کرتے ہیں. ابو معین نصفی کہ جو ماتوریدی متکلم ہیں, انہوں نے اپنی کتاب تبصرۃ الادلہ فی اصول الدین نامی کتاب کے اندر علم, اقسام علم اور معرفت کو حاصل کرنے کے جو راستے ہیں ان کے بارے میں بحث کی ہے, اور اس کے بارے میں جو مختلف نظریات ہیں ان کو ذکر کر کے جو قبول تھے وہ قبول کیے, جو نہیں تھے اس کو رد کیا آ کر. اسی طریقے سے ہمیں جب فخر رازی کی کتاب کو مطالعہ کرتے ہیں, المحصل نام کی کتاب ہے, تو اس کے اندر بھی ہمیں ایسی ابحاث ملتی ہیں کہ جو علم کے متعلق ہیں اور وہ معرفت شناسی کے ساتھ مربوط ہیں. مثلا اس کی مبحث دوم جو ہے, دوسری بحث جو ہے وہ فکر نظر اس کی احکام کے بارے میں ہے, تیسری بحث جو ہے وہ دلیل اقسام دلیل اور احکام دلیل کے بارے میں ہے, اور پہلی بحث جو ہے وہ تصور و تصدیق کے بارے میں ہے, اور تصور و تصدیق جو ہے وہ معرفت شناسی کی بحث ہے. تو لہذا اس اعتبار سے بھی بحث ملتی ہے ہمیں. ابو اسحاق نوبختی کی کتاب الیاقوت فی علم الکلام, اس کے اندر بھی علم کے بارے میں بحث موجود ہے. علامہ حلی نے جب اس کتاب کی شرح لکھی ہے انوار الملکوت فی شرح الیاقوت, تو اس کے اندر انہی بحثوں کو جو ہے یہاں تفصیل سے بیان کیا. پھر جب ابن میثم بحرانی نے کتاب لکھی قواعد المرام فی علم الکلام, اس کے اندر علم کی بحث کی ہے جس میں تصور و تصدیق کی بحث ہے, فکر و نظر کی بحث ہے, معرفت کو حاصل کرنے کے راستوں کے بارے میں بحث ہے, دلیل اقسام دلیل و احکام دلیل یہ بحثیں موجود ہیں اس کے اندر. اسی طریقے سے اہل سنت کی ایک اور اہم کتاب کے جو المواقف فی علم الکلام ہے, اور پھر شرح المواقف جو اسی کی شرح ہے, اس کے اندر بھی اسی قسم کی بحثیں موجود ہیں. پھر فاضل مقداد کے جو شیعہ عالم دین ہیں, انہوں نے کتاب لکھی اللوامع الالہیہ فی المباحث الکلامیہ, اس کے اندر یہی بحثیں لے کر آتے ہیں نظر کے بارے میں, فکر کے بارے میں, دلیل کے بارے میں. اور سیف الدین آمودی جو ہیں, انہوں نے اپنی کتاب, یہ انتہائی اہم کتاب ہے علم کلام میں اہل سنت کی, اپنی کتاب ابکار الافکار فی اصول دین کے اندر یہی علم نظر کے بارے میں بحث کرتے ہیں, معرفت حاصل کرنے کے مختلف راستوں کے بارے میں بحث کرتے ہیں, اس میں مختلف جو نظریات ہیں ان کو یہاں پر لے کر آتے ہیں. بس ہم دیکھتے ہیں کہ علم کلام میں بھی بحثیں موجود ہیں, فلسفہ اسلامی میں بھی بحثیں موجود ہیں, فقط فرق یہ ہے کہ یہ الگ تدوین ہوا علم نہیں تھا. بس اگر کوئی روشن فکر آپ کو یہ کہے کہ مسلم فلاسفر جو ہیں یا مسلم علماء جو ہیں ان کو اس علم کی مہارت نہیں ہے, مسلم فلاسفر نے اپنے پرانے وقت کے اندر آ کر معرفت شناسی کی بحث نہیں کی ہے اور وہ ان بحثوں سے نا آشنا ہے, تو آپ سمجھ جائیں وہ جاہل آدمی ہے. اس نے نہ تو فلسفہ صحیح طریقے سے پڑھا ہے اور نہ ہی علم کلام صحیح طریقے سے پڑھا ہے. یہ بات درست ہے کہ مکمل جس طریقے سے اب معرفت شناسی موجود ہے اس طریقے سے موجود نہیں رہی ہے, تمام مسائل اس کے موجود نہیں رہے, لیکن جن جن مسائل کا احساس کیا کہ ان کو ڈسکس ہونا چاہیے اور ضرورت ہے اس کو کیا ہے, چاہے وہ علم کلام ہو چاہے وہ فلسفہ اسلامی ہو. تو لہٰذا اگر کوئی بندہ غرب سے, فلسفہ غرب سے متاثر ہو کر یہ نظریہ دینے کی کوشش کرے آ کر کے فلسفہ اسلامی میں معرفت شناسی کی بحثیں موجود نہیں ہیں, علم کلام میں متکلمین جو ہے وہ معرفت شناسی کی بحثوں سے سروکار نہیں رکھتے تھے, تو یہ بات اس کی بالکل واقعیت سے دور ہے. بلکہ معرفت شناسی کی بحثیں موجود تھی, جتنی ان کو ضرورت تھی, جو چیلنج ان کے سامنے تھا ان کو مد نظر رکھتے ہوئے انہوں نے اہم ترین بحثوں کو لے کر آئے. اب دیکھ لیں آپ فلسفہ اسلامی کے اندر جب معرفت شناسی کی بحث ہوتی ہے انہی بحثوں کو اٹھا کر انہوں نے ایک الگ علم تدوین کر دیا ہے. اب آپ دیکھیں آپ کو ہر مسئلے میں کہا جائے گا ابن سینا کا یہ نظریہ ہے, شیخ اشراق کا یہ نظریہ ہے, ملا صدرہ کا یہ نظریہ ہے. کہاں بحث ہو رہی ہے؟ معرفت شناسی کے علم کے اندر جا کر. تو اگر فلاسفہ اسلامی نے معرفت شناسی کے بارے میں بحث نہیں کی ہے, معرفت شناسی کا علم نہیں تھا ان کو, تو پھر یہ کہاں سے آرا نکل رہی ہیں जब भी किसी बहस में वारिद होते हैं, अगर तारीफ इल्म में बहस हो रही है तब भी फलासफर इस्लामी मौजूद है वहां पर, अकसाम इल्म की बहस हो रही है तब भी फलासफर मौजूद है वहां पर, अगर अहकाम इल्म के बारे में बहस हो रही है तब भी फलासफर मौजूद है वहां पर, अक्ल की अहमियत व दायरा कार क्या है उसका, तब भी फलासफर इस्लामी की जो है वो मौजूद है, नजर दीदगाह उनकी मौजूद है वहां पर। तो बस ये अगर कोई बात करने की कोशिश करे तो जान लें कि वो इन बहसों से आशना नहीं है। यहां तक हमारी बहस जो है दूसरा नुक्ता जो तारीखचे के बारे में था वो अपने इख्तिताम को पहुंचता है। इसके बाद आयतुल्लाह मिसबाह हफ़ज़हुल्लाह वारिद होते हैं अपने तीसरे नुक्ते में कि जो मुकदमाती है वो है तारीफ मारिफत शनासी की। मारिफत शनासी की तारीफ क्या है? मारिफत शनासी की तारीफ करने से पहले फरमाते हैं कि हमें यह जानना चाहिए कि शनाख्त किसे कहते हैं। तो फरमाते हैं कि शनाख्त को अगर अरबी में देखना चाहें तो यह मारिफत के साथ जो है वो तर्जमा किया जाता है। आप देखें जब मारिफत शनासी को अरबी में तर्जमा किया जाता है तो क्या कहा जाता है? नजरियतुल मारिफा। और फरमाते हैं कि अगर हम इस शनाख्त के जो इस्तेमालात हैं उसको अगर मद्देनजर रखें तो हमें एक इस्तेमाल शनाख्त का मिलता है जो मुतलक इल्म के साथ मुसावी है। शनाख्त यानी इल्म, इल्म भी अपने आम माना के अंदर जिसको इंग्लिश में क्या कहा जाता है? नॉलेज। तो शनाख्त यानी नॉलेज। इसी वजह से आप देख लें कि जब शनाख्त शनासी या मार्फत शनासी का इंग्लिश में तर्जमा अगर जिक्र किया जाता है तो क्या कहते हैं? थ्योरी ऑफ नॉलेज। लेकिन कहते हैं कि एक इस्तेमाल जो है शनाख्त का वो जुज़ई इदराकात के अंदर इस्तेमाल होता है। यानी एक मरतबा हम लफ्ज़ इल्म इस्तेमाल करते हैं, एक मरतबा हम शनाख्त का लफ्ज इस्तेमाल करते हैं फारसी के अंदर। तो कहते हैं कि शनाख्त की जो ताबीर है वो वहां पर इस्तेमाल की जाती है कि जहां पर आप जुज़ई इदराकात अंजाम दें, ना कि कुल्ली। तो जुज़ई इदराकात में शनाख्त की ताबीर जो है वो इस्तेमाल होती है। लेकिन बहरहाल सारी बहस करने के बाद जनाब आयतुल्लाह मिसबाह हफ़ज़हुल्लाह फरमाते हैं कि हमारी मुराद यहां पर क्या होनी चाहिए? शनाख्त यानी इल्म अपने आम माना में। देखें कहां यहां पे बयान फरमा रहे हैं, 152 नंबर सफे पे आज दूसरे पैरे में फरमाते हैं कि अम्मा शनाख्त बिउनवान मौजू इल्म शनाख्त शनासी, क्योंकि हम मारिफत शनासी की बहस कर रहे हैं तो मारिफत शनासी का मौजू कौन वाक़े होगा? शनाख्त, खुद शनाख्त क्योंकि उसके बारे में बहस हो रही है तो वो इसका मौजू बनेगा। तो कहते हैं अगर हम इसको बेउनवाने मौजू देख रहे हैं और इसका माना क्या है? मुमकिन अस्त बे हर एक अजमानी याद शुदे या जुज ए आनहा दर नजर गिरफ्ते शबद। मुमकिन है एक बंदा मारिफत शनासी की बहस करना चाहता है और मौजू जो शनाख्त है उसको करार दे रहा है, उसका कोई एक माना मुराद ले रहा है, या अब उसकी मर्जी है कि वो किस जहत को मद्देनजर रख के बहस कर रहा है और मौजू से क्या मुराद लेना चाह रहा है। दरवाके ताबे करारदादास यानी एग्रीमेंट करना है, वो कहता है कि मेरी यहां मुराद शनाख्त से ये है। वली नजर बे इन के हदफ अज बर्रसी मसाइल शनाख्त, लेकिन कहते हैं चूंकि हदफ जो है वो शनाख्त के मसाइल की तहकीक से क्या हदफ है, उसको अगर हम मद्देनजर रखें, उसको अगर हम निगाह में रखें, इख्तिसास बिनो खासी अजान न दारद। तो नतीजा ही निकलता है कि हमें किसी शनाख्त को किसी खास माने के साथ मखसूस नहीं करना चाहिए, बेहतर इन अस्त के हमान मानाए आम व मुसावी ब मुतलक इल्म इरादे शब्द। बेहतर यह है कि हम शनाख्त से मुराद नॉलेज लें, शनाख्त से मुराद मुतलक इल्म लें जिसके अंदर तमाम इल्म की अकसाम आ जाती हैं। अगर ये मुराद लेंगे तो ये बेहतर होगा ताकि मारिफत शनासी के तमाम मसाइल जो हैं वो इसके अंदर शामिल हो जाएं। जब ये वाज़े हो गया कि मारिफत शनासी के अंदर मारिफत और शनाख्त से मुराद नॉलेज है, इल्म है, तो अब फरमाते हैं कि हमें देखना चाहिए कि इल्म से क्या मुराद है। यहां पर फिर इस बात का तज़करा करते हैं कि इल्म बदीही है, इल्म की तारीफ, इल्म की तारीफ की ही नहीं जा सकती क्योंकि इल्म का मफहूम इतना वाज़ेह और रोशन है कि आप उसके मुकाबिल में ऐसा मफहूम ला ही नहीं सकते जो इससे ज्यादा रोशन हो और उसके जरिए इसकी तारीफ करें। چونکہ علم منطق میں آپ نے پڑھا ہے کہ جب آپ کسی چیز کی تعریف کرنا چاہتے ہیں تو آپ ان مفاہیم سے کریں گے کہ جو اس سے زیادہ ہوں روشن. مثلا اگر آپ انسان کی تعریف کرنا چاہتے ہیں تو جن مفاہیم سے تعریف کریں گے ان کو انسان کے لفظ سے زیادہ روشن ہونا چاہیے، انسان کے مفہوم سے زیادہ روشن ہونا چاہیے تاکہ آپ تعریف کر سکیں. لیکن علم سے زیادہ واضح تر کوئی اور مفہوم نہیں ہے. اس کی دلیل کیا ہے؟ اس کی دلیل یہ ہے کہ چھوٹا سا بچہ بھی یہ کہتا ہوا نظر آتا ہے میں جانتا ہوں اس کو. آپ پوچھتے ہیں کہ مثلا آپ کو پتا ہے یہ کیا چیز ہے، وہ کہتا ہے میں جانتا ہوں. علم کا مفہوم ہے اس کے ذہن کے اندر، اگرچہ وہ دقیق تعریف نہ کر سکے یہ مثلا اس کو صحیح طریقے سے بیان نہ کر سکے آپ کے لیے، لیکن جاننے کو وہ درک کرتا ہے کہ ہے علم، ہے علم کو جانتا ہے وہ. لہذا علم کا مفہوم اتنا واضح ہے کہ اس کو تعریف کی ضرورت نہیں ہے. پھر آگے ایک سوال پیش کرتے ہیں کہ مثلا پھر اگر اتنا واضح اور روشن ہے تعریف کی ضرورت نہیں ہے، لیکن ہم دیکھتے ہیں کہ فلسفے اور منطق کے اندر علم کی تعریفیں بیان کی گئی ہیں مختلف، تو فرماتے ہیں وہ تعریف حقیقی نہیں ہیں. چونکہ تعریف حقیقی وہ ہو جس کی تعریف کی جا سکتی ہو، لیکن علم کی تو تعریف کی نہیں جا سکتی، تو لہذا جتنی بھی تعریفیں کی گئی ہیں وہ تعریف حقیقی نہیں ہیں. دو وجوہات یہاں پر بیان کرتے ہیں کہ کیوں تعریف کی گئی ہے. ایک وجہ یہ بیان کی ہے جناب آیت اللہ مصباح حافظ اللہ نے کہ علم کی تعریف اس لیے کرتے ہیں تاکہ مشخص کر سکیں مصداق کو. مثلا آپ اگر علم کی تعریف پڑھتے ہیں منطق مظفر میں جا کر کہ علم کس کا نام ہے، حصول صورت عند العقل یا حضور صورت صورت الشیء عند العقل، اگر یہ تعریف پڑھتے ہیں کہ صورت ایک شے کی صورت کا حاصل ہو جانا عقل کے نزدیک یہ علم کی تعریف ہے، تو آپ جا کر دیکھیں یہ خود علم کی تعریف نہیں ہے بلکہ علم حصولی کی تعریف ہے جو کہ علم کی ایک قسم ہے. بس مصداق کو معین کرنے کے لیے کہ اس علم میں ہماری مراد علم حصولی ہے، اس کو واضح کرنے کے لیے وہ تعریف کر دیتے ہیں. تو لہٰذا علم منطق میں چونکہ علم حصولی سے سروکار ہے تو علم کی تعریف بھی کون سی کرتے ہیں، علم حصولی والی کرتے ہیں، تو وہاں علم حصولی کی تعریف موجود ہے. یا مثلا اگر آپ علم کے بارے میں آپ کا کیا نظریہ ہے، حقیقت علم کو کیا مانتے ہیں آپ، علم مادی ہے یا مجرد، اگر آپ نے اپنے نظریے کا اظہار کرنا ہو تو آپ تعریف کرتے ہیں کہ جس سے آپ کا نظریہ واضح ہو جاتا ہے. مثلا آپ اگر علامہ طباطبائی کی تعریف پڑھتے ہیں جا کر بدایہ اور نہایا میں، تو وہ تعریف کرتے ہیں حضور المجرد عند المجرد، مجرد کا مجرد کے پاس حاضر ہونا. اب یہاں پر وہ تعریف حقیقی علم کی بیان نہیں کر رہے بلکہ علم کی حقیقت کے بارے میں ان کا جو نظریہ ہے اس کو تعریف کی شکل میں بیان کر رہے ہیں. اور ہمیں یہ تعریف پڑھ کر سمجھ میں آ جاتی ہے کہ علامہ کے نزدیک علم کیا ہے، مجرد ہے، اور علم کے بارے میں کیا ان کا نظریہ ہے وہ مد نظر ہے. کس کا یہ ایک الگ بحث ہے جا کر کہ یہ تعریف علم حصولی اور علم حضوری دونوں کو شامل ہے یا علم حضوری کو شامل ہے، یہ ایک الگ بحث ہے کہ اس میں بھی وارد نہیں ہونا. لیکن ابھی میں فقط یہاں پر اس کو بیان کروں، آیت اللہ مصباح نے بھی یہاں اس کو اس لیے بیان کیا تاکہ اس جہت کو بیان کریں کہ بعض اوقات علم کے بارے میں اس کی حقیقت کے بارے میں ایک نظریہ اپنا بیان کرنا ہوتا ہے تو اس کو تعریف کی شکل میں بیان کر دیتے ہیں. ہو پھر علامہ جو آیت اللہ مصباح جو ہیں وہ خود علم کی تعریف کرتے ہیں، کہتے ہیں کہ اگر قرار باشد توضیحی دربار علم و شناخت داد شود، اگر قرار ہو کہ علم کے بارے میں اور شناخت کے بارے میں کچھ وضاحت کر دی جائے، بہتر این است، یعنی یہ اپنا نظریہ بیان کر رہے ہیں کہ بے گوئیم اس طرح کہیں کہ علم عبارت است از حضور خود شے، علم یعنی خود شے کا حاضر ہونا یا صورت جزئی کا حاضر ہونا یا مفہوم کلی کا حاضر ہونا، کس کے نزدیک، نزد موجود مجرد، موجود مجرد کے نزدیک. موجود مجرد یہاں پہ کیا ہے، نفس. नफ्स के पास मफहूम कुल्ली का हासिल होना, सूरत जुजी का हासिल होना, या खुद शय का हाजिर हो जाना, ये इल्म कहलाता है। बस ये इल्म की तारीफ जो है वो इस तरीके से बयान कर दिया कर। अब जब ये वाजे हो गया हमारे लिए इल्म क्या है, इल्म के मफहूम से आशनाई होगी जो कि बदही था लेकिन एक तज़क्कुर दे दिया। अब आकर यहां पर मारिफत शनासी की तारीफ करते हैं। क्या है मारिफत शनासी की तारीफ? फरमाते हैं कि मारिफत शनासी की यूं हम तारीफ कर सकते हैं, इल्मी अस्त के दरबारे ये शनाख्त हा ये इंसान व अर्जिश याबी ये अनवा। ऐसा इल्म है कि जो इंसान की शनाख्त और मारिफत के बारे में बहस करता है और उस मारिफत की जो मुख्तलिफ अनवा व अकसाम हैं उनकी वैल्यूज के ऊपर गुफ्तगू करता है, उनकी कदर कीमत के ऊपर बहस करता है। व तायीन मिला के सेहत व खता आनहा बहस में कुनत, और फिर ये बहस करता है कि ये जो मारिफत हासिल हुई है ये सही है या गलत, और सही और गलत होने का मिलाक बताता है, क्योंकि खुद इंसान फैसला कर लेगा कि ये ठीक है ये ठीक नहीं है। मारिफत शनासी ने एक इल्म के सही होने या गलत होने के मिलाक को बयान करना है। उस मिलाक को आप लेंगे तो आप हर इल्म के बारे में फैसला कर सकते हैं कि ये इल्म जो है वो सिद्क रखता है, सादिक है या काज़िब, सही है या गलत, मुताबिक बवाक़े है या मुताबिक बवाक़े नहीं है। ये मारिफत शनासी की तारीफ है, और मारिफत शनासी इस तरीके से आकर इल्म के बारे में बहस करता है। तो इंशाल्लाह आगे एक और मेरे ख्याल मुकदमाती बहस इन्होंने बयान की है, उसके बाद फिर असल बहस तकरीबन आहिस्ता आहिस्ता हम वारिद हो गए हैं मारिफत शनासी की बहस में, बाकी इंशाल्लाह फिर बाद में। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।